नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत किमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि मैले रामलाल जोशीको उपन्यास सखीको वाचन लिएर आइपुगेको छु। गएको साता सखी वाचन मैले पृष्ठ 20 पुर्याएर रोकेको थिएँ। 2075 साल असोजमा पहिलो पटक प्रकाशन भएको सखी उपन्यास बुक हिल पब्लिकेशनले बजारमा ल्याएको उपन्यास हो। रामलाल जोशीको सखी उपन्यासको दोस्रो श्रृंखला अब वाचन गर्छु पृष्ठ 21। नहरको ढिकै ढिक दौडेर कराए, रोक ए किस्मती रोक, म पनि जान्छु रोक। किस्मती पर पुगिसकेकी थिए। सुनेर बयरको रुख्नेर उभिरहे, मलाई ऊ फेरि रोली भन्ने डर लाग्यो। सड़क किनारामा भेडा चराइरहेकी थरुनी काकीसँग ऊ गफ गर्दै थिए। उनेर पुगेपछि भने, कहाँ छ मिल किस्मती? यी गाउँकी पाछे। आँखा उसका कचिला नै थिए। हातैले देखाएर उसले भने, गाउँको पछाडि छ मिल। किस्मती अघि अघि हिँडी, म उसको पछि पछि हिँडे। गाउँको बाटो हिँड्दै गर्दा उसले घरहरू चिनाउँदै गई, यी भक्तान घर, यी महतान घर, यी गुरुवाके घर, यी घर पिउन के हो, भलमनसाके घर हो इटो। घरका भित्ताहरूमा हात्ती र मयूरका चित्रहरू बनाइएका थिए। अग्ला डेहेरीमा भगवान र जीवजन्तुका माटाका सुन्दर चित्रहरू थिए। घर बाहिर आँगनमै धानका भकारीहरू बाँधिएका थिए। आँगनका किनारमा काठको मोटो किल्लामाथि काठकै चक्काहरू राखिएका थिए। ती चक्काहरूमाथि माटाका गाग्री र ठूला करुवाहरूमा पानी भरेर राखेका थिए। माटोले लिपेर घरहरू सुन्दर पारिएका रहर लाग्दा बीच गाउँको कुवानिर पुगेपछि देखे, कुवाबाट बाल्टीमा तानेर माटाका गाग्रीमा पानी भर्दै थिए बठनियाहरू। किस्मतीले भने, मिट्टी के गाग्री मन के पानी मजा रहट पिबे पानी, माटाको गाग्रीको पानी मिठो हुन्छ, पिउँछस पानी, काँटा ल्याओ र त्यो पानी, वही कुवा मन से भरल्ट हो। गाउँको बीचमा रहेको कुवाको वरिपरि आइमाई र केटाकेटीहरूको हुल थियो। नाङ्गो पिठ्यौँ छोडेका र दमाहा जत्रा पेट भएका बुढी थरुनीहरू हातखुट्टा र पेट पखाल्दै थिए। टाटे पाटे घरबुना लेहेङ्गा लाएका बुढी आइमाईहरूका खुट्टामा कल्ली र हातमा बाला थिए, कानमा ढुङ्ग्री लाएका थिए। नाङ्गा भुतुङका केटाकेटीहरू सडकदेखि कुवासम्मै खेलिरहेका थिए। भातका डल्ला थिए कसैका हातमा, कोही रोटीका टुक्रा चपाइरहेका थिए। कुवाको वरिपरि जमेको पानीमा खेल्दै थिए तिनीहरू। हाँस र बक्तीहरू क्वाइ क्वाइ गर्दै गन्दा पोखरीमा तैरिरहेथे। फोहोरको डङ्गुरमा थुतुनो जोतेर सुँगुर र बङ्गुरहरू ट्याई ट्याई कराइरहेका थिए। उहुम कस्तो अर्कै अर्कै निस्सासिदो मन भएर आयो। भने किस्मतीलाई, अह खान्न खान्न, म त्यो कुवाको पानी खान्न। कुवानेर जम्मा भएका आइमाई र केटाकेटीहरूलाई हेरिरहेको देखेर उसले मेरो हातै समातेर भने, चल जाउँ। गाउँको धुलाम्बे सडकका लडियाहरू यताउता हिँडिरहेका थिए। लडिया माथिबाट गोरुलाई रस्सी बाँधेको लट्ठीले हिर्काएर कसैले हकार्दा म तर्सिएँ, आ आ तक 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 बुर्चोडी बढ्दा आ आ। अलि परको चोकमा पुगेपछि एक हुल लड्काहरू झ्याम्बिरहेका देखिए सडकमा। निला निला आँखा जस्ता सुन्दर गोलीहरू खेलिरहेका थिए उनीहरू। बायाँ हातको चोरौँलालाई दायाँ हातको बुढियाउँला र चोरौँलाले स्प्रिङ जै तानेर एउटा गोलीले अर्को गोलीलाई ठ्याक्क ठ्याक्क हानिरहेका थिए। गोली लागेपछि चिल्लाउँथे उनीहरू, मर्गिल मर्गिल। अर्कोले भन्यो, नान यहोर, अब मोर पालियो, यता ल्या, अब मेरो पालियो। छोडेर जाने मन भएन मलाई, हेरिरहे उनीहरूको खेल। कहाँ देखट रे, कबु नाइ देख्ले हुइस गुच्छा, के हेर्छस, कहिले देखेको छैनस् गुच्छा। कालो केटोले हेपेर बोल्यो, सायद मन परेन किस्मतीलाई। हात तानेरै भनी, चल जाउँ। मलाई साह्रै सुन्दर लाग्यो गुच्छाहरू, ठ्याक्कै निला आँखा जस्ता। मैले भने, किस्मती माग्दैन दुईटा गुच्छा? मुठीभरि गुच्छा समातेको झुत्रेसँग मागे किस्मतीले, देवे गुच्छा दुइटो दिँदैन, दिन्छस् गुच्छा दुइटा दिएन। दि मोर दि नाइदेम रि भाग दिन्छु मेरो दिन्न केटी भाग पिटौलाजे गरेर पो हप्कायो त्यो लहुण्डाले दैदे रे दुई तिन ठो मागटा पर्वतिया के लौरा मिलनसार जस्तो देखिने पातलो केटोले यसो भनेपछि फुत्त सडकमा फालिदियो उसले चारवटा गुच्छा ले रिलैजा गुच्छा पाएर यस्तो खुसी लाग्यो कि आधा बाटोसम्म हातमा खेलाउँदै हेरिरहे यी कौन हो किस्मती बाटोमा भेटिएकी उसकी सहेलीहरूले मलाई देखाएरै सोधे मोर थरुवा मेरो पोई जिस्केर उसले भनिदिए उसका गोचालेहरू मलाई जिस्काएर हाँस्न थाले किस्मती के थरुवा किस्मती के थरुवा किस्मतीको पोई किस्मतीको पोई के भनिस् मैले किस्मतीलाई मुटकीले हिर्काएँ ऊ हाँस्दै पर बागे तै अपन नामै नाई बताइले होइस् त कौन बताइदिऊ तैँले आफ्नो नामै भनेको छैनस् त को हो भनिदिऊ साली म रिसले मुरमुरिए ऐ किस्मती कालचुङ्गीले खेले आइस् न तोर थरुवा किहिन फेन नानिस् ए किस्मती भोलि चुङ्गो खेल्न आएछ है तेरो पहिला पनि ल्याएस् यति भनेर फेरि खितखिताउन थाले तिमीहरू किस्मतीले भनेर हात तानी चल जाउँ गाउँको पछाडि पुग्दा टुकटुक आवाज सुनियो बाँसको झ्याङ लागेपछि खप्रै लगाएको लामो घर देखियो त्यहीँभित्रबाट आइरहेको थियो टुकटुक आवाज किस्मतीले भने देख यही हो मिल हेर यही हो मिल मिल टुकटुक गरिरह्यो चक्काहरूबाट पिठो आइरह्यो मैले फनफनी घुमिरहेको पट्टा हेरेँ हात लगाउने मन लागेर आयो पट्टामा हात पट्टातिर बढाउन खोज्दा मिलवाला करायो ऐ कहाँ कर्ठे मर्जीवे मैले तानेको हात झटपट खोकिलामा लुकाएँ तिनको पातोले बेरेको चक्काहरूबाट आवाज आइरहेको थियो ग्वाई ग्वाई घट्टको मुखेलो जस्तोबाट पिठो झरिरह्यो अर्को चक्काबाट चामल सबैभन्दा रमाइलो लाग्यो मलाई पाइपबाट पानी एकनासले ड्रममा खसिरहेको दृश्य लगातार पानी खसिरहेको त्यो पाइपमा कहाँबाट आउँथ्यो होला कहिले नसिद्धिने पानी रातो रङले किस्मती लेखेको पिठोको सानो कट्ठा किस्मतीको टाउकोमा चढाइदियो मिलको मुनिमले बाटोमा हिँड्दा किस्मतीले भने इटो छोटमोट टुकटुकै मिलो बडुवार चिडिया मिल्टो मुनुवामे बा यो त सानो टुकटुके मिल हो ठुलो चिडिया मिल मुनुवामा छ ओहो चिडिया मिल हेर्न कुनै दिन मुनुवा जाने सपना बुनेर म हिँडिरहेँ किस्मतीको पछि पछि स्कुलबाट फर्किँदा किस्मती पुल लिएर पर्केकी थिए उसका सहेलीहरू पुल तलको पानीमा माछा मार्दै थिए कम्बरमा बाँसको ढुनको बाँधेर पानीमा जाल थापिरहेका थिए जोदनी र रामप्यारी अलि परको बाँसको झ्याङमा दिशा गर्न बसेका थिए शिवानी बुदनी र सरामती नहरमा न्युरेर माछा हेरिरहेका थिए म नजिक आउँदा किस्मती गजबले खुसी भई भनी कत्रा जुनसेमय टोर डगर हेर्ले रहँ कति बेलादेखि मैले तेरै बाटो हेरिरहेको थिएँ शिवानीलाई एकछिन हेरेर भनी शिवानी मै अब्बे आइटु न अनि हात मेरो समातेर भनी चल पहिले यी लुगा खोल दोस्रो लुग्रा घाल भोक लागल हो यी भात खाले तब खेले जाब हिँड पहिला यी लुगा खोलेर अरू लुगा लगा भोक लागेको होला भात खा अनि खेल्न जाउँला हात समातेरै उसले ओसारको कोठामा पुर्याई भात दिए तताएर धोएर लुगा सुकाइदिएकी रहेछे लगाउन दिए लुगा फेरेर म बाहिर निस्केँ खाइसकेपछि उसले भने चल नहरमै खेले अब एकैछिनमा नहरमा पुग्यौँ हामी जोदनीले चुङ्गी ल्याएकी रहेछ तुलाम्बे सडकमै पालै पालो चुङ्गी खेल्न थाल्यौँ खेल्न छोडेर किस्मती र उसका साथीहरू पुलमुनि पिसाब फेर्न बसे लामो समयसम्म पनि आएन पिसाब फेर्न होइन सायद दिशा गर्न बसेका थिए उनीहरू पुलमाथि चढेर तल उनीहरू लहरै बसेका हेरे पिसाबले च्यापिरहेथ्यो मलाई पनि मलाई फेरि अस्तिकै धुन चढ्यो उनीहरूको टाउको नगाउँदै पुलमाथिबाटै धरर र पिसाबको धारो नहरको किनारसम्म पुर्याइदिए जोदनेले हेरी माथितिर अय्या डाइरे मर्गिल कोरिया पर्वटिया बडा हराम्बा पर्वटिया के लौरा मर्जायस कोरिया लोहरा हिजरा कोरिया मनैके मुरीमे मुतटा कोरिया सारे अय्या आमै मारिहाल्यो कोडी पहाडी। धेरै हराम छ पहाडीको छाउरो, मरिजाएस कोडी हिजडा, मान्छेको टाउकोमा मुच्छ साले कोडी। पुलमुनिको पानीमा छप्ल्याङ छप्ल्याङ गर्दै दौडे तिनीहरू। त्यही बेला दक्षिणतिरबाट भटभट गर्दै सडकको धुलो उडाएर आयो एउटा भटभटे। ओहो, यसरी दौडेर जाने भटभटे कहिले देखेको थिएँ मैले? देखेकै थिइनँ। अत्तेरी मुत्नु के थियो लाजको मनमा। झटपट तुर्क्याएर दौडेँ म भटभटेकै पछि पछि। भटभटेले उडाएको धुलो हातले समाउँदै कुदिरहेँ म। मेरै पछाडि आए किस्मती र उसका सहेलीहरू। सडकको धुलोमा एकअर्कालाई छुन खोज्दै हराइरह्यौँ हामी। थियो छिछी किस्मती, तैँले नहरमा गुद होएर आएनस्? मैले किस्मतीलाई अपारे, ऊ लजाएर हाँसिदिए। जोदनी र सिमानीले छिल्लिएर भने, पात चाहिँ पुस्लिजे, पातले पुसेका आउँ त। छिछिछि, पख साँझ मेरो कोठामा नसुतेस फोर्नी, तेरो गनाउँछ। मैले धम्काएँ, तोर खाटियाम सुटम्का कर्बे, तेरो खाटमा सुत्छु के गर्छस्? ऊ झन् जिस्किन थाले। कस्तै जोर जुलुम केटी किस्मती भने, नकचरिन सक्नु उसको विशेषतै भएर आयो। सडकमा धुलो उडिरहँदा तल भक्तान घरतिरबाट आएको आवाज नजिक हुँदै आयो। मम्फली लैलो मम्फली, टुटा फुटासी लैलो मम्फली, बजिया आइगिल रे बजिया, किस्मती कराई। कस्तो हुन्छ बजिया, मैले निर्निमेष हेरिरहे। ऊ आउने बाटोतिरै ऊ कराउँदै नजिकै आयो। मम्फली लैलो, टुटा फुटा बर्तन प्लास्टिक से मम्फली लैलो। मैले देखेँ पुरानो थोत्रो साइकलमा दारी पारेको एउटा बुढो मान्छे कराउँदै आयो। साइकलको ह्यान्डलमा दुवैतिर पुराना थैलाहरू झुन्डिएका थिए। एउटामा पुराना टुटेफुटेका प्लास्टिक र लोहाका सामानहरू थिए। झोलामा कोचिएका छाताका नाङ्गा सराहरू माथितिरै देखेका थिए। अर्कोतिरको फाटेको थैलामा तराजुका डन्डी र डोरीहरू थिए। तलतिर झोलामा मम्फली हुँदा हुन् सायद। मान्छे बुढो र रुग्ण थियो। कराउँदा कराउँदै सास उसको फुलेर आयो। पात खोइलेर जराजीर्ण भएको बुढो रुख जस्तो देखियो त्यो बुढो। दारी उसका चुटेको पराल जस्ता थिए। कुनै चोप नआउने सुकेको रुख जस्तो उसको शरीर थियो। सुकाएर आगो बाल्न तयार पारिए जस्ता उसका औँला र नाडीहरू थिए। सुकेको रुखमा पनि लिसिक्क टाँसिएको बोक्रा जस्तो उसको छाला थियो। सकिन लागेको सास कसका लागि पुग्दै थियो ऊ कठै। साँझमा घर पुग्दा कुर्ताको फेर समातेर सताउने सायद उसका नाति नातिना हुँदा हुन्। डोरे खटियामा पल्टिएर ख्वाङ ख्वाङ खोकिरहने रोगी सायद उसकी बुढी हुन्थ्यो। साँझमा घर फर्किँदा बुढुवाले एक सिसी खोकीको दबाई ल्याइदेला भन्ने आशामा पुसको घाम तापेर ऊ पल्टिरहेकी हुन्थ्यो। बुढो हड्डी थोत्रो साइकलमा कटकटाएर पसिना चुहाइरहने रहर त कहाँ थियो होला र बुढोलाई। हेर्दा अवस्था उसको बडा कारुणिक थियो। फल पाकिसकेपछि झरिजान्छ, पात पहेँलिसकेपछि झरिजान्छ, तर मान्छेको शरीर दाउरा जस्तो हुँदा पनि जोति नै पर्ने। जिउ झुम्रिएर गइसक्दा पनि, छाला चाउरिएर जाँदा पनि, कपाल फुलेर झर्दा पनि मान्छेको जातले घोटिनै पर्ने ढुङ्गामा, जोतिनै पर्ने माटोमा, आफ्ना साना नाति नातिनाहरूलाई काखमा लिएर तातो कुन्टामा बस्नुपर्ने अवस्थामा पनि त्यो बुढो जोतिएकै छ, कहिले थोत्रो साइकलमा, कहिले बाध्यताको जुवामा। ओइ काका रुको, मैले उसलाई रोक्न लगाएँ। अच्छा बेटा ठिक है, साइकलको डन्डी समातेर ऊ उभियो सडक किनारमा। किस्मती जोदनी र शिवानीहरू हाँस्न थाले। हि हि हि, किन हाँसी मर्छौ नखर माउलीहरू? म रन्किए। हि हि, बजिया किहिन काका कैटा, टोर काका हो र यी? बजियालाई काका भन्छ, तेरो काका हो यो? अनि तेरो पोइ हो त नखर माउली? मैले जोदनीका पिठोमा एक मुड्की बजाइदिएँ। मर्गिल कोरिया सारे लौरा मर्यो साले कोडी, र जोदनी एक हातले पिठो छान्न थाले। रुको काका, म टुटाफुटा माल लाताउँ, म गएँ घरतिर। अच्छा बेटा जल्दी लाऊ जरा, गुटखाको रस पिच्छ थुक्दा सेतो दारीमा लागेको थुक पुस्दै उसले भन्यो। टाइली काकी घरमा थिएनन्, घाँस काट्न गएकी हुँदी हुन् सायद। बाजे बजे पनि थिएनन् घरमा। अगेनानेर राखेको छेद परेको कराई र सिलाबरको पुरानो डेक्ची ल्याएर दिएँ। किस्मतीले आँखा तरी, मैले फुस्लाएँ, काइली काकीलाई नभनेस है किस्मती, मैनफे मम्फली दिइस् न, मलाई पनि मम्फली दिएस है, दिउँला दिउँला नभनेस है। पुरानो थैलोबाट तराजु झिके उसले। उभिएरै मम्फली तौल्यो, कागजको पोको पारेर दियो। अच्छा हम चलते हैं बेटा, हाँ जाऊ जाऊ। दुई दुई दाना मम्फली दिएँ किस्मती र उसका सहेलीहरूलाई। घाममा बसेर मम्फली खानुको मजा अर्कै थियो। बुढो घाँटीका नसाहरू फुलाएर उसै गरी कराउँदै गयो, मम्फली लैलो हो, टुटाफुटा माल चाहिँ मम्फली लैलो। पर पर पुगिसक्दा पनि उसको साइकल चुइकिएको आवाज आइरहेथ्यो, ऊ कराएको सुनिँदै थियो, मम्फली लैलो मम्फली। अर्को दिन बिहानै बाजेले भन्नुभयो, काइला मानवलाई किताब कापी किन्नु छ, राजापुर जाउँ कि। काइला काका दिनभरि कहाँ कहाँ घुमिरहन्थे, साँझतिर थारू गाउँमा जाँड पिएर नाचगान हेर्दैमा ठिक्क थियो उनलाई। बिहान मात्रै त हुने उनी घरमा भेटिने, उनको त्यही बानीबाट आजित भएर काइली काकी आकाश चड्के चाहिँ चिडचिडाउँथिन् छेड छेडमा। कुनै साँझ अबेरसम्म पनि घरमा नदेखेपछि बझै सोध्नुहुन्थ्यो, कहाँ गयो काइलो, अहिलेसम्म पनि आएन त। काइली काकी मनभित्रको रिससँगै विस्फोट हुन्थिन्, खोइ कहाँ मर्या छ थरुनीको पोई। काइला काकासँग प्राय ठुस्स परिरहन्थिन् उनी, ओहो किताब छैन मानवको, उनी आश्चर्यमा परे, कहाँ छ त किताब, भर्खर अस्ति त नाम लेखाइदिए, बाजेले प्रष्टीकरण दिनुभयो, सुखरामले धान दाउँदैछ, अब दुई तिन दिनपछि उसँगै गल्ला लिएर जानुपर्ला, अनि मानवलाई राजापुर पनि घुमाइदिनु होला, किताब पनि ल्याएर आउनुहोला, हुँदैन बुवा। काइला काकाले यति भनेपछि बाजेले भन्नुभयो, ल हुन्छ त्यसो भए त्यसै गरौँला। वाह, राजापुर जान पाइने कुराले मन फुरुङ्ग भयो। त्यस दिन खुसीले उफ्रिँदै स्कुल पुगे, नहर किनाराका ढोडीका पातहरू चुँड्दै घर फर्के, किस्मतीसँग साँझ पख चुङ्गी खेले मजाले। रातभरि सोचिरहे कुन बाटो जाने होला राजापुर, चिडिया मिल हेर्दै मुनुवाको बाटो जाने होला कि आभाघर हेर्दै भजनीको बाटो जाने होला। तेस्रो दिन झिसमिसेमे लडिया कस्यो सुखरामले, धानका बोराहरू राख्यो लडियामा। सुखराम काइला काकाको कमैया थियो, उसैले त सारा खेतीपाती लगाउने र कामधन्दा गर्ने, काइला काका त खालि घुम्ने र जाँड खाने मात्रै त हुन्। अर्को लडियामा गोरु कस्यो चुन्नीलालले, चुन्नीलाल सुखरामको साला हो, उसैलाई काममा सघाउन आइरहन्थ्यो ऊ। गोरुहरू नारिएपछि कुखुराको डाकोमै हिँडे लडियाहरू। चुन्नीलालले भन्यो, मोर बर्द बलगर बाबै यमनै बैठो, मेरा गोरु बलिया छन् यसमा बस। अनि बाजेर म उसको लडियामा बस्यो, टनाटन घान धान लादेको सुखरामको लडिया हाम्रो पछि पछि आयो। लडिया दुइटै मात्र कहाँ हुन् र, गाउँलेहरूका सयौँ लडिया हेलिएका थिए सडकमा, लडियाको लस्कर एक गाउँदेखि अर्को गाउँसम्मै पुगेको थियो। कमिलाको ताती चाहिँ हिँडिरहे लडियाहरू, बीच सडकबाट दायाँ बायाँ जाने बित्तिकै चुन्नीलाल भन्थ्यो, आ तक 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 बर्दा, आ तक तक तक। सधैँ लडियाका चक्काहरूबाट घुइँ घुइँको आवाज आइरह्यो, चुइँ चुइँ। सडक वारिपारीका गाउँमा कुखुरा बसिरहेका थिए, हिउँदको तुवालोले धरती छपक्कै ढाकेको थियो, गाउँहरूमा कुखुरा र कुकुर बाहेक कोही जागेका थिएन। कठ्याङ्ग्रिदो ठण्डीमा कसरी निस्क्यौन् मान्छेहरू बाहेक, मान्छे र लडियाहरूको यात्रा उत्सव जस्तो लाग्ने आजको बिहानीमा चराहरूभन्दा पहिला मान्छेहरू गीत गाउन थाले। लडियामा बसेका सुखराम र चुन्नुलालसँगै अरूहरू पनि गाउन थाले, अहिरे मैना खोलवाके बाइस घाँगरा हो रे मैना, जेही मन सोनिया साली मसरी न मारल रे मैना, अहिरे मैना देव देवरनिया सित्तर जुर पनिया हो रे मैना, ऐसाकन पिएबु मोर हिर्दा जुराई हो रे मैना, मै त जे हुइटी सोलार्नी के बेटिया हो रे मैना, मोर डेहल पनिया टु कैसे पिएबो हो रे मैना, अहिरे मैना टु का हो रनिया बदना छुपाई ठो, टु त जे हुइटो रैमल रनिया हो रे मैना। सयौं लडियाहरूको चुइँ चुइँले गीतमा सङ्गीत भरिरहेको आभास भइरहेको थियो। मधुर गीतका आवाज र चर्को चर्को कुखुराको डाकोले सूर्यलाई चाँडो उदाउन बाध्य पारे जस्तो लागिरहेको थियो। सूर्यला गीतहरूसँगै तप तप शीतका थोपा झरिरहेका थिए आकाशबाट, बिहानको ताजा बतास सिरोटै झैँ चलिरह्यो। जति जति लडियाका चक्काहरूले बाटो काट्दै जान थाले, त्यति नै पूर्वी दिशा नजिक हुँदै गए जस्तो हुन थाले। पर पूर्वी आकाशको कुनातिरबाट धुमिलो उज्यालो आउँदै गरेको देखियो, बिहानको कुर्मुरे उज्यालोमा अगाडि र पछाडि फर्केर लडियाको लस्कर हेर्दा दुईटा आँखाले मात्रै हेरिभ्याउने अवस्था थिएन। बाँडीको बाटो हुँदै पथरैया नदीको ढिकसम्मै लडियाको लस्कर पुगेको थियो। बाटोमा नयाँ नयाँ गाउँहरू देखिँदै गए। चुनीलालले चिनाउँदै लग्यो, यी बढरिया, यी हसनापुर, ऊ पिपरकोटी, यी बाँडी, देखो ऊ सोना फाटा। घरहरू खप्राइले छाएका, खरका भित्ताहरू, कुनै कुनै खरले छाएका बुक्राहरू पनि देखिए। घरका भित्ताहरूमा माटाका चित्रहरू कोरिएका, पाली लगाएर अगाडि हरेक घरमा बरन्डा जस्तो ओसार निकालिएका। हिउँदको यस्तो ठण्डीमा पनि लौका र फर्सीका लहराहरूले घर र गोठका पाखाहरू ढाकेका। बिहानको चिसोमा भाउजीहरू कुवामा पानी भरिरहेका थिए। एउटा अगोछाले आङ छोपेर आँगनको फोहोर बढारिरहेका थिए। कोही सडक किनारका खाल्डा खुल्डीमा हाँस बक्ती र सुँगुरहरू क्याउँ क्याउँ कराइरहेका थिए। सडक छेउमा ढोडीका जंगलमा दिशा गर्न बसेका कति बठनियाहरू देखिए। एउटा सानो झाडीमा छेलिएर दिशा गरिरहेका युवतीहरू लाजाले जुरुक्क उठेर उँधो मुन्टो गर्थे। कोही हतार हतारमा ढोडीका पातले दिशा पुछेर घर फर्किरहेका थिए। झाडा पानी लगाउनका लागि लोहटा वा बोतलमा कसैले पानी बोकेका थिएनन्। एका बिहानै नाङ्गो भुँडी र तुरी छोडेका बच्चाहरू सडक किनारामा लहरै उभिएका थिए। हातमा भातका डल्ला बोकेर खाँदै थिए उनीहरू। आँगनमा जलाइएको भुसीको आगोमा हात सेकेर वरिपरि झुम्बिएका थिए बुढाबुढीहरू। भुसीको आगोमा मकै फुराइरहेका थिए, भातका डल्ला पोलिरहेका थिए। कोही तुवालो लागेर पूरा धरती ढाकेको थियो। ढिकी कुटिरहेको आवाज आइरहेथ्यो कतैबाट। पथरैया नदीबाट उठेको बाफले पारीको बस्ती छेकिदिएको थियो। हाम्रो गाडी चुइँ चुइँ गर्दै हिँडिरहेको थियो। गोरुहरूले बाटो बिराउन खोज्दा सुखराम र चुनीलाल कराउँथे, आ तक 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 तक, आ तक तक। सोना फाट्नेर पुगेपछि पाकरीको छायामा एउटा नयाँ दृश्य देखियो। जमिनमा गाडिएको एउटा लट्ठी जस्तो पाइपको मुखनेर मोटो ढकनी र हत्ता झुन्डिएको थियो। त्यही हत्तालाई हातले तलमाथि गर्दै एउटी बठनिया पानी निकाल्दै थिए। जमिनपट्टि फर्किएको घोडाको मुख जस्तो टुटीबाट छुवाँ छुवाँ पानी आउँदै थियो। बाजेले भन्नुभयो, ए पकपक लडिया रोक, पानी पिउनु पर्यो नल्काको। आहा, नल्काको पानी कस्तो होला? मैले पहिलोचोटि नल्का देखेको थिएँ। म बुरुक्क उफ्रिन लडियाबाट। पानी पिएर डकारेपछि बाजेले भन्नुभयो, नल्काको पानी खुब मिठो हुन्छ, खा, धरतीको ठेकबाट निकालेको, कुवाको जस्तो हुँदैन, यो त सफा हुन्छ, बुझिस्? लडिया लहरे रोकिए सडक किनारमा। सुखराम र चुनीलालले मात्रै होइन, सबै लडियाहरूले आँत भरेर पिए नल्काको पानी। कुवाको भन्दा कहाँ न कहाँ मिठो थियो नल्काको पानी। पानी खाइसकेपछि फुलराम डगोराले भन्यो, अब हमारे गाउँमे फेन नल्का डाइरेक्ट परियो सङ्गरिया, कौन खाई यार कुवाके पानी। अब हाम्रो गाउँमा पनि नल्का हाल्नुपर्छ है साथीहरू, को खान्छ यार कुवाको पानी। कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुन्नुभएको वाचन रामलाल जोशीको उपन्यास सखीको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछु। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेग तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेगमा हामी आज रामलाल जोशीको उपन्यास सखीको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। लडिया लहरे रोकिए सडक किनारामा। सुखराम र चुन्नीलालले मात्रै होइन, सबै लडियावालाहरूले आँत भरेर पिए नल्काको पानी। कुवाको भन्दा कहाँ न कहाँ मिठो थियो नल्काको पानी। पानी खाइसकेपछि फूलराम डगौराले भन्यो, अब हमारे गाउँमे फेन नलका डाइरेक्ट परि हो सङ्गारिया, कौन खाई यार कुवाके पानी, अब हाम्रो गाउँमा पनि नलका हाल्नुपर्छ है साथीहरू, को खान्छ यार कुवाको पानी। अब नारायणपुर नागेपछि सत्य बजार आउँछ, बाजेले भन्नुभयो, ऊ त्यहाँ हेर त, त्यही हो मक्खन चौराको चिडिया मिल। मैले घाँटी तानेर हेरेँ, चेतो पक्की घर र ठूलो बाँस जस्तो अग्लो पाइपबाट धुवाँ आइरहेको थियो, टिनको घर टल्किएको थियो टाढैबाट। मुनुवाको चिडिया मिल खै त बाजे, हेर्ने धोको प्रकट गरे। मुनुवा यहाँ कहाँ हो त लाटा, त्यो त छुट्यो पछाडि, अब फर्किने बेला हेर्लास भोलि, ऊ त्यहाँ हेर त सेतो खम्बाको टुप्पो देखिस्, हो त्यही हो राजापुरको आभाघर। लडियामाथि उभिएर मैले राजापुरको आभाघर हेरेँ, घनघोर जङ्गलभन्दा पर बादलको नजिक सेतो आभाघर देखियो राजापुरको। केही बेरमा चार पाँचवटा पक्की घरहरू भएको एउटा सुन्दर बजार आयो, सडक छेउमा गल्लाका दोकानहरू थिए, भाँडाकुँडा र लत्ता कपडाका पसलहरू देखिए, ठुल्ठुला गुडका भेलीहरूको बास्ना आइरहेको थियो सडकसम्मै। एउटा दोकान नेर पुगेपछि बाजेले हकार्नु भयो चुनीलाललाई, ए लडिया रोक त। उसले गुरुका नाथ कसेका डोरी तान्यो दुई हातले, हुँ बर्दा। लडिया रोकिएपछि ओर्लेर बाजे दोकानमा जानुभयो, खै के किन्नुभयो। फर्केर लडियामा चढेपछि भन्नुभयो, लो गुड र चिउरा खा, खुब मिठो हुन्छ, भोक पनि लाग्यो होला तँलाई। आहा, गुड पाएपछि के थियो र, मुखबाट पानी आयो। म फक्काफक गुड मिसाएको चिउरा खान थालेँ। बाजे मायाले हेरिरहनु भयो मेरो अनुहारमा, यस्तो माया गर्ने मेरो बाजे बाहेक को थियो र अरू। सती बजार नागेपछि घनघोर बेतघारी आयो, मुसो समेत छिर्न नसक्ने घनघोर भएर बेतघारी सैया श्यामला घारीमाथि फैलिएको थियो। सडकसम्मै छुन आएका बेतका काँडेदार लहराहरूलाई पन्छाउँदै लडियाहरू अगाडि बढिरहे। बेतघारी पार गरेपछि हामी एउटा नदीको ओल्लो किनारामा पुग्यौँ, जहाँ लडियाहरू लहरै खुट्याइए, गोरुलाई खोलेर परार हालिदिए सबैले। आआफ्ना लडियाहरूबाट दाउरा भाँडाकुँडा र सामलहरू झिकेर ढुङ्गाका चुला लगाउन थाले सबै। सुखरामले भन्यो, बाजे भात पकाऊ, हाम्रै भान्सा तयार कर डेली। बाजे भात पकाउनुहोस्, हामीले भान्सा तयार गरिदिएका छौँ। काठका ढुङ्गाहरूका चुलामा लहरै आगो बाले सबैले। सेतो लुङ्गी फेरेर बाजे भात पकाउन थाल्नुभयो। चुनीलाल पानी ल्याएर भान्सातिर आउन खोज्दा बाजेले डाँट्नुभयो, पकपक भान्सामा नआ त, मलाई नछोइस् बुझिस्। बेसार, जिराको पाउडर, खुर्सानी र टन्न तेल हालेर आलु र गोबीको तरकारी पकाउनु भयो बाजेले। घाटका किनारमा लागेका सयौँ चुलाका खानाभन्दा बाजेले पकाएको खाना कति मिठो। आहा, थप खाना माग्दै सुखराम र चुनीलालले पनि भने, बडा मिठ बा हौ बाजे, धेरै मिठो छ है बाजे। खाना खाइसकेपछि फेरि लहरै हिँडे लडियाहरू, घाटको पल्लो किनारबाट नै देखिन थाले राजापुरका दोकानहरू। बडै मानको आकाश छुने आवाघर उभिएको थियो राजापुर बजारको सुरुमै। गल्ला पसलहरूमा लहरै लडियाहरू रोकिए। सुखराम र चुनीलालले दारीवाल बनियाको गल्ला दोकानमा लगेर लडिया खुट्टाइदिए। धानका बोराहरू झारेर पल्लेदारले तौलियो। धान तौलाएर पैसा बुझेपछि बाजेले भन्नुभयो, हिँड अब सामान किन्न जाउँ। लडिया यहीँ रहन दिए है सुखराम, गोरुलाई किलामा बाँधेर पराल हालिदिए। ओहो, हरहरेर आएको राजापुर बजारको बास्ना नाकमा ठोकियो। गल्ली गल्लीमा राखिएका सामानहरू आँखै तिरमिराउने खालका थिए। हरेक दोकानमा राखेका गट्टा टफी पिप्लीमेट चक्लेट रिउडी बिस्कुट र बतासाहरू देखेर मुखमा पानी नआउने को थियो। नलोभिने मन कसको थियो र राजापुर बजार देखेर। चिनीका बोराहरूमा कमिला चढेका थिए कतै कतै थिए गुडका भेलीहरूमा माखा भन्केका। जिलेबी र बर्फीका चाङ देखेर घरिघरि थुक आइरह्यो मुखमा। थानका थान कपडाहरू थिए कतै कतै थिए जुत्ता र चप्पलका चाङ। स्वेटर सजाएर राखिएका थिए कतै कतै थिए जकेट टोपी र मफलरहरू। चुरा पोते ऐना रिबन र रङ्गीन साडीहरूले मण्डपमा बसेकी दुलै झैँ सजिएको थियो राजापुर बजार। भाँडाकुँडाहरू उस्तै, लुगा कपडाहरू उस्तै, मिठाईका परिकारहरू उस्तै, खेलौना र रबरका सामानहरू थिए उस्तै। ओहो, के थिएन राजापुर बजारमा, सबै सबै चिजहरू सराबरी थिए। राजापुर राजापुर जस्तै थियो। मान्छेहरूको भिड उस्तै, गल्ला बेच्ने र पहाडबाट हाट आउनेहरूको भिड उस्तै, भेडाका बथान ल्याएर नुन लैजान आउने जुम्लीहरूको लस्कर उस्तै, लुकालका दुईतिर नुन चिनी र अरू सामान खाँदेर भेडालाई खुरुखुरु हिँडाइएका दृश्यहरू कति रमाइला। बजार खेल्न आउने बठनियाहरू थिए, कापी किताब र कपडा किन्न आउने केटाकेटीहरू थिए, गल्ला बेच्न आउने किसानहरू थिए, सामान लैजान आउने व्यापारीहरू थिए। को आएको थिएन राजापुर बजारमा, देश दुनियाँका सबै मान्छेहरू थिए। दङ्ग परेर बनियाहरू भनिरहेका थिए, बैठो बाबुजी बैठो बहेनजी क्या चाहिए। बाजेले मलाई छ कक्षाका किताब किनिदिनु भयो, कापी कलम मसी जामिति बाकस चाइनिज पेन डट पेनका सरा र एउटा सानो भकुण्डो पनि किनिदिनु भयो। स्कूल ड्रेसका लागि थानबाट आकाशी कमिज गाढा निलो प्यान्ट र एक जोर जुत्ता पनि किनिदिनु भयो। खेलौना पसल्नेर पुगेर भन्नुभयो, खै यो हातमा लगा त। मैले हातमा चिमचिमे घडी बाँधेँ। ओहो, म खुसीले यति फुर्किएको थिएँ कि बाजेलाई सबैभन्दा अग्लो देखेँ। त्यसै त्यसै लाडिएर बाजेको दौराको फेर समाति राखौँ जस्तो लागिरह्यो। राजापुर आउने मेरो रहर पूरा भएको थियो, जुत्ता लाउने मेरो सपना साकार भएको थियो, घडी बाँधेको नाडीको नसा खुसीले उफ्रिरहेको थियो। यति धेरै सामान किनिसकेपछि अब म कसरी भनौँ कि बाजे मलाई रिउडी र बतासा किनिदिनुहोस्। मलाई रिउडीको सहर र बतासाको लिप्सा पनि कम थिएन, तर मेरा बाजे कति ज्ञानी। बजारको पुछारमा पुगेपछि बाजेले त्यो पनि किनिदिनु भयो। ओहो, धन्य भएँ म त्यस दिन। मैले राजापुर देखेँ, मैले आवागर देखेँ। राजापुर पुगेर आफ्ना किताब आफै किन्ने आफूलाई पहिलो विद्यार्थी ठानेको थिएँ मैले। फर्केर आउँदा एउटा चिज बाजेसँग किनिमाग्नै बिर्सेछु। लडियामा चढिसकेपछि भने, बाजे यहाँ गुच्चा पाइनन्? बाजेले आँखा तर्नुभयो। अघि भन्या भए हुन्थेन? फेरि एकछिनमा सम्झेर भन्नुभयो, हुँदै पढ्ने विद्यार्थीले गुच्चा खेल्नुहुन्न। बेतकारीको जङ्गलभरि मलाई चुप लागेको देखेर बाजे हाँस्नुभयो, केही बोल्नु भएन। सत्य पुगेपछि खै के सोच्नुभयो फेरि? एउटा दोकानेर लडिया माथिबाटै कराउनु भयो, साउजी गुच्चा छन्? साउजीले भन्यो, हाँ। बाजेले लडिया रोकाउनु भयो, दुई रुपियाँ खल्तीबाट झिकेर दिनुभयो। खोइ गुच्चा दिनुहोस् त। साउजीले एकमुठी गुच्चा ल्याइदियो लडियामै। आहा, बाघका आँखा जस्ता सुन्दर गुच्चा पाएर मेरो खुसीको सीमा रहेन। तेस्रो दिन स्कुल पुगेपछि मैले प्यान्टको खल्तीबाट गुच्चा निकालेर चित्रबहादुरलाई देखाएँ। चित्रबहादुरले व्यवस्था गरेर भन्यो, यहाँ किन ल्याए स्कुलमा गुच्चा? अब सरले मार्छन् तँलाई, पख। नभन्दै पछाडिबाट एउटा करायो, सर यसको खल्तीमा गुच्चा छ। यादव सर कहाँ दयालु थिए र कानको जरानेरको रौँ उखेल्दै भने, फाल्छस् कि तँलाई निकालिदिउँ स्कुलबाट? अँ, स्कुलबाटै निकालिदिने? डरले मेरो पिसाब निस्केला जस्तो भयो। रुन्चे स्वरले भने, नाइ सर, नाइ, फाल्दिन्छु म। बाजेले किनिदिएका बाघका आँखा जस्ता टल्किने मेरा सुन्दर गुच्चाहरू फाल्नुपर्दा आँखाबाट आँसु झरे। मुटु दरो पारेर मैले खल्तीका गुच्चाहरू ढोडीको झारमा मिल्काइदिएँ। हेर्दा हेर्दै हिउँद सकियो, फागुन चैतमा घाम चर्केर आयो। यसै बेला नहरको बाटोमा सिमल फुलेर रुख रातै भएर आए। स्कुलबाट फर्किँदा झरेका सिमलका फुलहरू चुस्दै र चपाउँदै घर पुग्थे। घर पुग्ने बेलासम्म चर्को घाम थाप्लामा जाइलाग्न आइसकेको हुन्थ्यो। टाउको माथि महेन्द्रमाला राखेर घाम छेक्थे। किताबले निधार र आँखामा छाया पारेर वैशाख र जेठको गर्मी छलेको थिए। म स्कुलबाट फर्किँदा किस्मती प्रचण्ड धूपमा पनि नहरको पुलनेरै मलाई पर्खिरहेकी हुन्थे। पुग्ने बित्तिकै भन्थे, कत्रा गरम्बा, कालसे छत्री लैकिन रहेछ न, कति गर्मी छ, भोलिदेखि छाता लिएर गएछ है। म भन्थेँ, त किन घाम खान आइस यहाँ किस्मती? मायालु मुख लगाएर उही भन्थे, तै आइटे कि नाइ, कहिले देखे आइनु, त आउँदैछस् कि नाइ भनेर हेर्न आएकी। हात समाएर भन्थे, चल भात खाई, भुख लागल उही। अनि सरासर कोठामा पुगेर लुगा खोल्थे, पसिना पखाल्न कुवाको पानी तान्थे। नुहाएर आउँदा किस्मतीले भात ओसारकै कोठामा ल्याइदिएकी हुन्थे। म खान बस्दा ऊ हेरिरहन्थे, ए किस्मती, त पनि भात खाएर यहीँ खान। मैले भनेपछि ऊ भात ल्याएर आउँथे अनि सँगै खान्थ्यौं गर्मीको खाना। आकाशमा बादलका बुट्टाहरू बनाउँदै असारको महिना बित्यो, धरतीमा पानीका पोखरी बनाएर साउनको महिना गयो, भदौको महिना सुरुदेखि नै उखर माउलो भएर आयो, पहाड़का सुवाहरूको सम्झना आयो। मकै खान बसेका महिनालाई एकदिन छिड्किनी डाँसे, बत्तिँदै आएर एउटा महिनाले छिड्किनीमा खुट्टा मात्रै राखेको थियो, झ्वाट्ट पासोमा बल्झिहाल्यो। खुट्टामा रातो रिबन बाँधेर उडाइदिए, भने, जा मन्सरालाई यो रिबन दिएर आ। आकाशमा रातो रिबन फिरफिराउँदै गयो, बुझे जस्तै गरेर। मैना उडिरहेकै बखत किस्मतीले भने, कुसुम फेन पाकलबा चोल, वनमे फुड्की खोजे जाई। कुसुम पनि पाकेका छन्, हिँड वनमा फुड्की खोज्न जाऊ। मलाई काँडा नदी पारीको जंगलमा घुम्न जाने रहर छँदै थियो। किस्मतीलाई भने, चल। गाउँको बाटो भएर जाँदा उसले बोलाई जोदनी र शिवानीलाई। उनीहरूका साथमा आए सरामती र बुदनी पनि। काँडा नदी तरेर पारी पुग्दा वनभरि कुसुमको बासना फैलिएको थियो। गोठालाहरूले खाएर फालेका खोस्टा जताततै छरिएका थिए। गाई भैँसीका घाँटीमा टिन टिन घन्टी र घाँडा बजिरहेथे। भेडा बाख्रा चराउने गोठाल्नीहरूले पोल्टामा जिब्रे टिपिरहेका थिए। हाँगा हाँगामा बसेका चराहरू परिचित जस्ता थिए। बाँदरहरू चिनेका जस्तै लाग्थे। एकछिन मेरो बात सुन्नुहोस् न भने चाहिँ गरेर मुखमा हेरिरहेथे बाँदरहरू। वनमा पुगेपछि मन यसरी उद्वेलित भएर आयो कि सुसेली हाल्न मन लाग्यो। किस्मतीहरू अघिअघि हिँडिरहे, म पछि पछि लागिरहे। टाढा पुगेपछि तिनीहरू दम्सिलो जमिनमा फुड्की खोज्न थाले। म कुसुमको फेदमाथिको ढिस्कोमा बसेर झरेका कुसुम खान थाले। खुसीले हाँस्दै रमाउँदै उनीहरूले फुड्की टिपिरहे। मलाई अग्लो ढिस्कोबाटै यी बालसखीहरूको रमाइलो लीला हेरिरहने मन लाग्यो। फुड्की टिप्दै जिस्किरहे उनीहरू। जोदनीले भने, बडा हराम्बा पर्वटिया के लौरा। शिवानीले हाँसेर भने, अहिले लहुन्डा उपर से नामो तिस्ना। अनि हाँस्न थाले तिनीहरू। फुड्की टिपिसकेपछि गोठालाहरूले झारेका कुसुम खान थाले। ठूलो कुसुमको रुखबाट झरेका दानाहरू झोलामा टिपेर फर्क्यौं। फर्किँदा पनि बाटोमा जिस्किरहे शिवानीहरू। हाँस्दै रमाउँदै नदीको छेउसम्म पुग्यौं। फर्किँदा काँडा नदी धमिलो भइसकेको थियो। पानी परेको थिएन, परन्तु पहाडबाट बगेर आउने नदीहरू बर्खामा कति बेला बढ्छन्, भरोसा कहाँ हुन्थ्यो र। किस्मतीले भने, सब जाने हात पकड्के सँगै चलम न, सबैजना हात समातेर एकैसाथ जाउँ है। त्यसै गर्यौं। सबभन्दा माथिपट्टि म लागे। मेरो हात किस्मतीले समाए, किस्मतीको हात जोदनीले, जोदनीको हात सरामतीले, सरामतीको हात बुदनीले र बुदनीको हात शिवानीले समाए। हातै हातको सिक्री बनाएर उर्लदो काँडा नदीमा पस्यौं। नदीको बीच बंगालोमा पुग्दा खुट्टा टेकेको बालुवा सायद खस्क्यो होला शिवानीको। फुत्ता हात फुत्केर ऊ डुबिहाली पानीमा। ओहो, पानीको भेल यति तेज थियो कि निमेषभरमै ऊ तलै तल बग्दै गई। किस्मतीहरू कराउन थाले, बुदनी डाँकको छोडेर चिल्लाउन थाले। कठै शिवानीको ज्यानमा ज्यान हाल्न सक्ने आँट दिएन भगवानले। आफै बगिजाने डरले पनि त ज्यान थुरथुर थियो सबैको। रुँदै कराउँदै हामी पल्लो किनारामा पुग्दा शिवानी कता कता बेपत्ता भइसकेकी थिए। ओहो, क्षणभरमै कसरी रित्तो भइजाँदो रहेछ जीवन। हाम्रो दामलकी एउटी हँसमुख सखी क्षणभरमै हराएर गई सद्दाका लागि। साँझ घर पुग्दा उसकी आमाले मेरी छोरी खोइ भनेर सोधी भने कहाँ गई भन्ने होला। मनभर यही प्रश्न बोकेर बाटोमा शिवानीका पाइला हेर्दै आयौं। रोएका अनुहारहरू थकित र गलित थिए। मनभरि गरुङको भारी थियो। शिवानी बिनाका अनुहार रित्ता थिए। रित्ता अनुहारहरू गाउँमा देखाउने होला कसरी, कसरी भन्ने होला भगवान उसकी आमालाई शिवानी नयाँ लोकमा गई भनेर। मङ्सिर कति चाँडै आइपुगेछ राजीपुरमा। एक वर्ष काट्न धेरै दिन कहाँ लागेर। चार दिन जाडोका, चार दिन गर्मीका र चार दिन पानीका, बस त्यति नै हुन्। चार चार दिनको घाम पानी र जाडोको जोड पो रहेछ यो जिन्दगी। पोहोर साल मङ्सिरका जस्तै दिनहरू फेरि फर्केर आए। मङ्सिर कति चाँडै फर्केर आउने महिना रहेछ है। यस वर्षको मङ्सिरमा पनि केही मौवालेहरू पहाडबाट झरे। नट्टे दाजी आफ्नो पूरा परिवारै उठाएर सरासर पुगे राजीपुरमा। राइजोका बुढाबुढी लट्ठी टेकेरै पुगे। रङ्गे काका गाई भैँसीको बथानै लिएर आइपुगे। जेठामामाको छोरा जयन्त आइपुग्यो मधेसमै पढ्छु भनेर। एक वर्षसम्मका दिनहरूमा ऊ पनि त कम आएको थिएन मेरो सम्झनामा। मलाई बुरुक बुरुक उफ्रिन मन लाग्यो उसलाई देखेर। काँधमा लालाबाला झुन्ड्याएर करण सिंह आइपुगेका थिए अब पहाड फर्किँदैन भनेर। जयन्तले मेरो हात समातेर भन्यो, बुझिस मानव, यसपालि त हाम्रो गाउँै खाली भयो, सबै झरे यतै। आधै मान्छे त मुढा गाउँमा बसेका छन् भैँसी पालेर, आधा चौमाला गए दोकान गर्छौँ भनेर, आधा जसो आउँदैछन् बाटोमा। उसले यसो भनिरहँदा मैले पुलमाथिबाट देखेँ। आकाशमा मलेवाहरूको लश्कर उडेर गइरहेथ्यो दक्षिणतर्फ। उसले भन्यो, देखिस् चराहरू पनि रहेनन् पहाडमा, अब यता झरिसके सबै। न नहरको सङ्ग्लो पानी हेर्दै सोचेँ, किन झर्दैछन् मान्छेहरू यसरी? स्वच्छ हावा, चिसो पानी र स्वर्ग जस्तो ठाउँ छोडेर किन झरिरहेछन् हरेक वर्ष मान्छेहरू यस काला पानीमा? पोहोरसाले त झर्दाको दृश्य नाच्न थाल्यो आँखामा। गाउँ छोड्नु अघि बाजेले भनेका शब्दहरू कानमा गुन्जिन थाले। आँखा अगाडि उभिएर आयो त्यही चित्र। पराली माछको खाँबामा अडेस लागेर बाजेले भन्नुभयो, मेरो हड्डी अब बुढो भयो, हेर काइला कि आमा, वर्षेनी राजापुरको नुन बोकेर खुवाउन सक्दिनँ म अब। मैले त पहिल्यै भनेकी हुँ काइलाका बा, अब कसका लागि हड्डी घोट्नु छ र? पखेटा लागेका चरी उडे झैँ छोराछोरी उडे, आँखै अगाडिको जुन हराए झैँ जेठो हरायो, माइलाले पनि छोडेर गयो। बाजेसँग कुरा गर्दा गर्दै बजेका आँसु झरे। साइलो पनि कता बेपत्ता भयो, मरि जिउँदाको पत्तो छैन, बाँचेको त्यही एउटा काइलो त हो, ऊ पनि आमा बुबा आएनन् भनेर रिसाएको रिसाई छ। बजे गम्भीर भएर बाजेलाई सम्झाउन थाल्नुभयो, आखिर पानीले पनि यो पहाडलाई छोडेर गएकै छ। मङ्सिरमा मौरीका बथान मधेसतिर उडेर जान्छन्। हाम्रो यही आकाशको बाटो भएर अस्ति एक हुल मलेवाहरू मालतर्फ उडेर गए। कसले कुरेर बसेको छ र यी रित्ता डाँडाहरूलाई? अब कसका लागि कुरेर बस्नु छ र? हामी बुढाबुढीलाई जहाँ नुनचिनी र ओखतीमुलो नजिक पाइदो छ त्यहीँ जाउँ। हाम्रो काइलाले घरबारी बनाएकै छ, उकाला ओह्रालाहरूमा हिँड्नुको कष्ट छैन। बजेको लामो व्याख्यान सुनेर सुस्केर हाल्दै बाजेले भन्नुभयो, ठिकै भनिस् काइला कि आमा, यो ढुङ्गाका छातीमा हड्डी घोड्दा घोड्दा परानी सकिन लागेको, कहिल्यै सुख भएन। काललाई पनि पाँजला बाटामै आएर लैजान सजिलो होला, अब गइजाउँ काइलो बसेका ठाउँ, जसो होला होला। चाहिने सामान र सामाल तयार पारिराख, मङ्सिर आउन केही बेर लाग्दैन, मङ्सिर लाग्यो कि हिँड्नुपर्छ यसपालि। बाजे बजेको कुरा सुनेर राईला मामाले भने, तमी गएपछि यहाँ मेरो के छ र सौराजु? म पनि बालबच्चा पिठ्यूमा हालेर गइजाने हौ तिमीसँगै। साहित्यकार रामलाल जोशीको उपन्यास सखीको वाचन आज मैले पृष्ठ 41 ल्याएर रोकेको छु। गएको सातादेखि हामीले श्रुति सम्वेकमा यसलाई सुनाउन थालेका हौं। अर्को साता यसको तेस्रो श्रृङ्खला लिएर आउनेछु। तबसम्मको लागि प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत किमिरे श्रुति सम्वेकबाट बिदा हुन्छौ। नमस्कार, शुभरात्रि।